फिर इसी तरह से आप देखिए कि लोगों को अपना बनाने के तरीके, नरम लहजा, खैर ख्वाही और मुस्कुराहट। खुशी का बायस कौन बनता है? जो मोहब्बत करता है, वो खानदान और वो दोस्त जो लोगों से मोहब्बत करता है ना, वो लोगों को खुशियां देता है। और आप बहुत कम देखेंगे ऐसे लोगों को जो इंसान दोस्त हो और फिर उसके बाद भी बोझ हो उनमें। आप देखिए कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम 40 साल तक का आपका किरदार गवाह था। मक्का में कोई शख्स आपके अखलाक को बुरा नहीं कह सका। वही का जब बोझ आपके ऊपर आया तो किधर गए थे वापस? जम्मे लूनी जम्मे लूनी। हजरत खदीजा रजी अल्लाह ताला अन्हा के पास गए। घर वालों के साथ अच्छे ताल्लुक के बगैर आप आगे चल नहीं सकते। एक डोरी होती है, या इसको तोड़ना पड़ता है या इसके साथ चलना पड़ता है। आप अपनी दो टांगों के साथ एक तीसरी टांग लगा लें या किसी चीज से अपनी दोनों में से एक को बांध लें, आप एक खास हद से आगे नहीं जा सकते। तो लोगों में तवज्जो दीजिए। आपके घर के बुजुर्ग हैं, आपके घर के बच्चे हैं, ठीक है, दोस्तों को तो हम वैसे ही बड़ी दे लेते हैं, कजन्स को भी दे देते हैं, उनको भी दीजिए, घर की मासियों को। 5 मिनट बैठे, क्या हाल है, कैसी हो, क्या चल रहा है, आज क्या करके आई हो, क्या खाया है, घर कैसा है, बिजली है, पंखा है, 2-3 मीठे बोल बोलिए, देखिए लोग आपके गुनगाएंगे। और यकीन कीजिए आपको अपनी कोशिशों से वो नहीं मिलता जो लोगों की दुआओं से अल्लाह देता है आपको। फिर आप देखिए कि मिश्कात की रिवायत है 5851 अल्लाह के नबी सल्लम के बारे में, कहते हैं कि मैंने हिरा में एक महीना खलवत इख्तियार की। जब मैंने अपनी खलवत पूरी कर ली तो मैं नीचे उतर आया, मुझे आवाज दी गई। मैंने अपने दाएं देखा तो मुझे कोई चीज नजर ना आई, मैंने अपने बाएं देखा तो मुझे कुछ नजर ना आया, मैंने अपने पीछे देखा तो मैंने कोई चीज ना देखी, मैंने ऊपर देखा तो मैंने कोई चीज ना देखी। फिर मैं खदीजा के पास गया तो मैंने कहा मुझे चादर उड़ा दो, और उन्होंने मुझे चादर उड़ा दी और उन्होंने मुझ पर ठंडा पानी डाला। यानी ये शुरू की वही के अखस की बातें हैं। तो क्या सीखा फिर हमने? पहली बात यह कि अपना एहतसाब करना है, अपने गमों में मुब्तला करने वाली गलतियों को दोहराने से बचना है। यहाँ बैठकर सोचिए तल्ख तरीन गलती जो आपने जिंदगी में की हो जाती है, पक्की बात होती है, आइंदा नहीं करनी आपने। फिर आप देखिए तदबीर करना तवक्कुल के मुनाफी नहीं है, तो तदबीर कीजिए। हुस्ने अखलाक लोगों को अपना बनाता, यानी जिसका अखलाक अच्छा है उसके साथ लोग हैं। वो कहते हैं ना कि जुबान शीरी मुल्क गिरी, और अपनों की मोहब्बत गम में मुब्तला होने से रोकती है। वो लोग बहुत दुखी होते हैं जो अकेले होते हैं। तो लोगों में रहिए, लोगों के दुख दर्द दूर कीजिए। इंशाल्लाह ताला अल्लाह ताला आपके लिए लोगों के दिलों में मोहब्बत भी डालेगा और आप वाकई उस मेयार पे पूरे उतरेंगे कि मोमिन से मोहब्बत भी की जाती है और वो भी मोहब्बत किया जाता है। अगली टिप देखिए, फसीर फिल अर्द फयंज़ुरु कैफ़ काना आक़िबतुल मुकज़्ज़िबीन, और इसी तरह इन नफी खल्क़िस समावाति वल अर्द। तो मुसर्रत के असबाब में एक सफर भी है। आप सैड हैं, आप गम खा रहे हैं, आप डिप्रेस्ड हैं, जाइए सैर करके आइए, कहीं घूमने चले जाएं। मुल्कों मुल्कों की सैर और शहरों का मुशाहदा है, इसके बारे में किताब के शुरू में भी बात हुई। अल्लाह ताला फरमाता है आसमानों और जमीन में क्या है, कह दो कि जमीन में चल फिर कर देखो, क्या ये जमीन में चले फिरे नहीं के देखते। शायर कहता है किसी ऐसे मुकाम में मत ठहरो जहां रुसवाई हो, जो दिलों पर असर डाले, मगरिबो मशरिक में चलो फिरो, इसी में फायदा है। जो शख्स सफरनामा इब्ने बतूता पढ़ेगा, बड़ा मारूफ है इनका सफरनामा और कई जिल्दों में, इस इब्ने बतूता के मुबालगों से कतई नजर अल्लाह ताला की बहुत सी निशानियां, दुनिया के अजायबात और साथ ही इबरतें मालूम होंगी। कायनात की खुली किताब को पढ़ने के लिए मुनासिब होगा कि इंसान खुद सफर करे, अपनी आबो हवा, दाना पानी और मकान बदले। ऐसे ही आदमी के बारे में अबू तमाम, ये एक शायर था, वो कहता है शाम में मेरे घर वाले हैं, बगदाद की आरजू है, रखमतैन में मैं हूँ, फुस्तात में मेरे पड़ोसी हैं। ये 4 डिफरेंट शहर हैं। वो कहते हैं कि यानी घर वाले मुल्क शाम में है, मुझे बगदाद जाने की तलब है, और रुकमतैन में मैं खुद रहता हूँ और फुस्तात में मेरे पड़ोसी हैं। मतलब यह है कि इंसान को दूर रहकर अपने याद आते हैं। कह तो चलो जमीन में तो सियाहत करो, हत्ता के जुलकर नईन वहां पहुंच गया जहां सूरज नजर से ओझल हो जाता है, और क्या कहा था, मैं बराबर चलता रहूंगा यहां तक कि दोनों दरियाओं के संगम पर पहुंच जाऊं, वरना चलता ही रहूंगा। मूसा अलैहिस्सलाम का जुमला, जो इल्म की तलब में भी था और अपने शागिर्द यूशे बिन नून के साथ चल रहे थे। तो फिर आपका क्या इरादा है कोई सैर सियाहत का इरादा? लॉकडाउन और वर्क नहीं और कुछ नहीं, हमें तो बहाना मिला घर रहने का, शुक्र है। आप देखिए कि घर में भी अगर किसी को खुश रहना हो तो आसमान तो हर जगह, जमीन भी हर जगह, और कोई आपको नहीं रोकता, कहीं जाने से नहीं कोई रोकता। अक्सर मैं अपने ऊपर भी सोचती हूँ कि मेरे खुश रहने की एक बहुत बड़ी वजह यह है कि जब मैं कहीं उसे उकताने लगूँ तो मैं वैसे ही वहां से चली जाती हूँ, जहाँ इतना वक्त गुजरा, उनके मैसेजेस आते बातें चीते ये, तो मैं कहती हूँ मैं तो बहुत इंजॉय कर रही हूँ। अब जब आप एक जगह, अब अगर आप आज इधर आए, आपको बहुत अच्छा माहौल लगा, घंटा दो घंटे चार दो दिन आपको इसी कमरे में रखा जाए तो आपको ये घुटन लगेगी। तो जिंदगी में तब्दीली लें, सीखिए, माने, तो इधर उधर देखिए। आप ये भी नहीं कि ये बिला वजह, जब नजर में इबरत हो और अल्लाह ताला की कायनात में देखने से आपको फायदा मिले तो जरूर करना चाहिए। फिर आप देखिए कि इसमें हमने सैर व सियाहत के कुछ फवायद देखे हैं, उसको जरा सा दोहरा लेते हैं। बस आप देखिए, कुर्बत होती है कुदरत से, कुर्बत गौर व फिक्र, यानी नेचर को आप ऑब्जर्व करते हैं, और बारीक नज़र हो ना तो बंदा छोटी छोटी जड़ी बूटियों को भी देखता है और पत्तों को और किन किन चीज़ों को देखता है। मेरा तो अपना चूंकि ये पैशन है कुरान पढ़ाना या फिर कायनात पे गौर करना, तो मैं खुद सोचती हूँ कि अल्लाह मैं तो हर वक्त आपसे इम्प्रेस ही होती हूँ, अमेज्ड बाय अल्लाह सुब्हान तआला। आजकल देखिए जो बाहर बादल उड़ रहे हैं, कितने भारी बादल हैं, और आप सिर्फ 15 मिनट बैठिए खुली जगह में, वही सूरज जो पीछे छुपा पड़ा है, जब बादल हटते हैं तो ऐसे शार्प किस्म का सूरज निकलता है कि इंसान हैरान हो जाता है। और बादलों को मैं जब इधर से उधर जाता देखूं, मैं सोचती हूँ कि अगर इतना पानी शिप करवाया जाए, कितने टैंकर के टैंकर्स हैं, कितना खर्चा है। आज तक इन हवाओं का बिल अल्लाह ने आपसे मुझसे नहीं लिया। आप एक पंखा चलाएं, एसी चलाएं, बिल आता कि नहीं आता? तो हमेशा अपने आपको रिलैक्स रखने के लिए बाहर देखें, गौर व फिक्र करें। फिर इसी तरह आप देखिए कि सियाहत से एक और फायदा होता है कि आपका जहन खुलता है। जो नटशेल में बंद होगा ना, जिसको आप कहते हैं थाली का मेंढक या पता नहीं क्या बोलते हैं लोग, अपने ही होल में, जैसे आप एक छोटे से नटशेल में उधर ही पैदा हुए, उसी सोच उसी थॉट के साथ आप दुनिया से चले जाते हैं। अमूमन जो लोग एक ही जगह पे रहते हैं और स्पेशली घुटन वाले माहौल में रहते हैं, याद रखिए वो तंग नजर हो जाते हैं। वुस्सत ज़हनी आती, आइडियाज क्रिएट होते हैं। आप कहते हैं हाँ ये मैंने वहां देखा था, ये मैंने वहां खाया था, ये मैंने वहां पढ़ा था, उधर था उधर था। तो इस तरह से इंसान का जहन खुलता है। फिर एक और फायदा होता है सियाहत से, इबरत मिलती है। उजड़ी हुई बस्तियों से, तबाह शुदा बस्तियों से बंदा जब गुजरता है तो उसको एहसास होता है कि अगर ये गलत काम ना करते तो अल्लाह ताला इनको इस तरह ना पकड़ता। और फिर सफर के दौरान जो आप नमाजें पढ़ते हैं, एक फायदा और लिखिए कि जहां सजदे किए जमीन को अपना गवाह बना लिया। वो कहते हैं ना कि वो ऊंटों की जीनों पे सजदे और वो मैदान जंग में सजदे और पानी पे सजदे, और सजदे की तो खुशी बहुत होती है, और स्पेशली जब सफर के दौरान सजदा हो। जितनी जमीन आपकी उस वक्त के दौरान गाड़ी के या जहाज के नीचे से गुजरी, उस जगह पे आपके सजदों के निशान है। एक और बहुत बड़ा फायदा सैर व सियाहत का, सोचे, तबलीग। मोमिन जहां से गुजरता है वहां दीन फैलाता जाता है। तस्वुर में नहीं आता बंदे के मैं कहीं से गुजर जाऊं और मैं यहाँ कुछ अच्छा काम ना करूं, दावत ना दूं। अगर गैर मुस्लिमों तक देखिए तो मुस्लिम अगर वहां से गुजर ही जाते हैं तो उनके रवैयों और उनके आला अखलाक और रास्तों में, सफर के दौरान ट्रैवलिंग में, या हाय बाय हेलो वगैरह से भी इस्लाम फैल जाता है। लेकिन अपने मुसलमानों तक भी अगर हम देखें तो हमें सफर जो है वो हमेशा बामकसद होना चाहिए। तो सफर के लिए निकलना, और वो भी फिर ये दिन, ये तो सबसे हसीन और जमील दिन है। समर भी हो, मौसम भी खूबसूरत हो, और इंसानों के साथ रहने में घुटन है, तो फिजाओं में निकल जाइए, जंगलों में जाइए, खुली जगहों पे जाइए, पार्क्स में जाइए, और आप खुद देखेंगे कि दिल खुश होने लगता। फिर इसके बाद देखिए नेक्स्ट, कुछ हाथ नहीं आता बेआख सहरगाही, यानी सहरियों के वक्त उठकर रोए बगैर मोती नहीं मिलते। इंसान जितनी मर्जी ख्वाहिश कर ले, लेकिन सहरियों के अंदर उठने या जागने के बाद ही घर में या दिल में सुकून और खुशी आती है। नफ्स को सादत देने और शरह सदर की नेमत देने वाली एक चीज़ क़ियामुल लैल भी है। صحیح حدیث میں آیا کہ آپ نے فرمایا کہ بندہ جب تہجد کے لیے اٹھتا ہے، اللہ کا ذکر کرتا ہے، پھر وضو کرتا ہے اور نماز پڑھتا ہے، تو اس کی صبح نشاط اور خوشگواری کے ساتھ ہوتی ہے، یعنی دل کھل جاتا ہے. اور یہ تو آپ روز دیکھتے ہوں گے فجر کی نماز کے بعد کا جو خوبصورت سا وقت ہوتا ہے. اور اگر اوپن میں بیٹھ جائیے، کھلی جگہ پہ، کچھ نہیں ہے تو کھڑکی کھول کر کھڑے ہو جائیں، آپ واقعی اس خوشی کو، ٹھنڈی پہار کو اپنے دل پہ محسوس کریں گے. اور اللہ تعالیٰ تو کہتے ہیں نا، کانوا قلیلاً من اللیل، اور وہ راتوں میں تھوڑا ہی سوتے ہیں. رات میں اٹھ کر تہجد کے نوافل پڑھا کرو، قیام اللیل سے جسم کی بیماری ختم ہوتی ہے. صحیح حدیث میں کہ ابو داؤد نے روایت کی کہ فرمایا، عبداللہ فلاں کی طرح نہ ہو جانا جو قیام اللیل کرتا تھا لیکن اب نہیں کرتا. اور عبداللہ بہت اچھا آدمی ہے، کاش کے رات میں تہجد بھی پڑھا کرتا. تو یہ اللہ کے نبی نے اپنے پیارے صحابی کی تعریف کی تھی. تو آئیے دعا کرتے ہیں کہ اللہ میں رات کا کچھ حصہ اپنے آگے کھڑا ہونے والا بنا دے، آدھے غم، ڈپریشن، پریشانی، تکلیف تو اسی سے دور ہو جائے گی انشاءاللہ. فانی اشیاء پر افسوس نہ کریں کہ دنیا میں تو جو کچھ بھی ہے سب فنا ہو جائے گا سوائے اللہ کی ذات کے. فرمایا، ہر چیز کو فنا ہے، کل شیء ہالک الا وجہ، بقا صرف اسی کو ہے. دنیا میں جو بھی فنا ہوگا بس رب ذوالجلال و اکرام کو ہی بقا ہے. جو آدمی دنیا کے لیے روتا ہے وہ بچے کی طرح ہے جو کھلونا کھو جانے پر روتا ہے. کبھی بچوں کے رونے تو کوئی دیکھے، بعد میں پتہ چلتا ہے وہ پلاسٹک کے بال کے لیے رو رہے ہیں. تو ذرا سا ایک گیپ لیجئے، وقفہ لیں، سوچیں، ذرا اپنے آپ کو ریلیکس چھوڑیں. رنج اور فکر اکٹھی رہتی ہے، یاد رکھیں، جہاں رنج ہوگا وہاں فکر ضرور ہوگی. دونوں میں گہری دوستی ہے، دونوں ہی روح کو تکلیف دیتے ہیں. یعنی رنج ہو یا غم ہو، فکر ہو، دونوں سے آپ کی روح گھائل ہو جاتی ہے. فرق صرف یہ ہے کہ فکر مستقبل کی پریشانی ہے تو رنج ماضی کی مصیبت اور محبوب کے فوت ہونے پر ہوتا ہے. دونوں ہی سہانے روح ہیں. عربی میں ماضی سے متعلق دکھ کو حزن اور مستقبل کی تکلیف کو ہم کہتے ہیں. معصور دعا میں یوں وارد ہے، یعنی اللہ کے نبی کی جو دعائیں ہم تک پہنچی، کہ اللہ میں دنیا و آخرت میں تجھ سے عافیت کا طالب ہوں، اپنے دین، دنیا، اہل اور مال سب میں عافیت چاہتا ہوں. یا اللہ میرے عیبوں کی پردہ پوشی کر اور خوف کو دور کر دے. اوپر نیچے، دائیں بائیں، سامنے اور پیچھے، ہر طرف سے میری مدد فرما، حفاظت فرما، میں تیری عظمت کی پناہ لیتا ہوں. ایک عربی شاعر نے کہا کہ اللہ اپنے قدیم اور جدید احسانات کو نہیں گنتا، اس لیے رنج و غم میں نہ پڑو کہ رنج ہمیشہ نہیں رہے گا. امید ہے کہ مصیبت کے بعد نظر رحمت سے مجھے دیکھیں. قید حیات و بند غم اصل میں دونوں ایک ہیں، موت سے پہلے آدمی غم سے نجات پائے کیوں. تو کیا پتہ چلا آپ نے، میں نے کیا سیکھا، کہ سحریوں کے وقت، تہجدوں کے وقت اللہ کے سامنے کھڑا ہونا پڑے گا. اگر اولادوں کے سکھ چاہیے، بیماریوں سے شفا چاہیے، اور سب سے بڑی بات اللہ کے رستے کے کام چاہیے. آپ چاہتے ہیں آپ انصار اللہ بنیں، آپ چاہتے ہیں کہ اللہ کے راستوں میں کچھ کھپیں تپیں، تو یہ دعائیں سحریوں میں مانگنی پڑیں گی. آپ اپنی اولادوں کے لیے چاہتے ہیں تو ان کو بھی اٹھانا پڑے گا، پہلے خود اٹھنا پڑے گا. سحریوں میں جو مائیں دعائیں مانگتی ہیں، اللہ ان کی دعاؤں کو نہیں رد کرتا. حضرت یعقوب علیہ السلام نے بھی اپنے بیٹوں کو کیا کہا تھا، سوف استغفرو ان قریب. اور اس کی تفسیر میں ایک تفسیر یہ ہے کہ سحری کے وقت تمہارے لیے دعا کروں گا. تو اگر اولادوں کے غم میں دلوں میں، سحریوں میں اٹھیے. شوہروں کے غم ہیں، سحریوں میں اٹھیں. بیماری نے راستہ پکڑ لی ہے، سحریوں میں اٹھیے، کیونکہ یہ وہ وقت ہوتا ہے جو آخری تہائی ہے، کہ جب اللہ تعالیٰ آسمان دنیا پہ آتا ہے، کہ یہ وہ وقت ہوتا ہے کہ اٹھتے ہیں حجاب آخر، کرتے ہیں کلام آخر. ابن ماجہ کی روایت ہے 217، قرآن اور اس کے سیکھنے والے اور رات کو قیام میں قرآن پڑھنے والے کی مثال خوشبو بھری بھی تھیلی کسی ہے. اپنے اوپر لیں، رات کو قرآن پڑھتی ہوں یا سیکھتی ہوں یا رات کو قیام میں قرآن سنتی ہوں، تو پھر آپ خوشبو کی تھیلی کی طرح ہیں جس کی خوشبو ہر طرف پھیل رہی ہو. اور اس شخص کی مثال جس نے قرآن سیکھا مگر رات کو پڑھا نہیں، ایسی خوشبو بھری تھیلی کی ہے جس کا منہ بندھا ہوا ہے. یعنی فریشنر ہے لیکن ٹائٹ ہے، ڈھکن ہی نہیں کھولا آپ نے، تو خوشبو کیسے آئے گی؟ تو قرآن کی خوشبو کو عام کیجیے، یہی آپ کی میری زندگی کا مقصد ہوگا. اور آپ دیکھیے کہ اگر آپ نے دعائیں لینی ہیں، آپ نے لوگوں کی دعاؤں میں مستقل حصہ بننا ہے، تو لوگوں کے غم دور کیجیے، علم دیجیے ان کو، ان کی بیماریاں، تکلیفیں، پریشانیاں ان سے نبٹنا سکھائیے. اللہ کے نبی نے فرمایا، نسائی کی روایت ہے 1611، اللہ تعالیٰ اس آدمی پر رحم فرمائے جو رات کو اٹھا اور اس نے نماز تہجد پڑھی، پھر اس نے اپنی بیوی کو جگایا، اس نے بھی نماز تہجد پڑھی، اور اگر وہ اٹھنے سے انکار کرے تو اس کے چہرے پر پانی کے چھینٹے مارے. کون مارے گا؟ پہلے صبح لڑائی ہوئی اور رات کو پانی کے چھینٹے مارے، پھر دیکھے اور لڑائی ہوتی، سارے گھر والے ہی اٹھ جائیں گے کہ یہ ہو کیا رہا ہے. نہیں، جنہوں نے ایک دوسرے کو رات کو اٹھانا ہوتا ہے وہ سونے سے پہلے ڈیسائیڈ کر کے سوتے ہیں کہ میں نہ اٹھوں تو آپ نے مجھے اٹھانا ہے، اور آپ نہ اٹھے تو میں اٹھاؤں گی. اس وقت کو اپنے بدلے لینے کا وقت نہیں ہوتا حدیث کے نام پہ. بعض دفعہ ہم علم کی یا کہہ لیجیے کہ اللہ کے نبی کی بات پہ عمل تو کرتے ہیں لیکن نا سمجھی کے ساتھ کرتے ہیں. تو پہلے سے تیاری کیجیے. فرمائے اسی طرح اللہ تعالیٰ اس عورت پر رحم فرمائے، وہ عورت جو رات کو اٹھی اور نماز پڑھی، پھر اپنے خاوند کو جگایا اور اس نے بھی نماز پڑھی، اور اگر اس نے انکار کیا تو اس کے چہرے پر پانی کے چھینٹے مارے. سحری میں یہ رات نفل کے لیے کون سا شوہر اٹھے گا؟ جو عشاء پڑھ کے سویا ہے، جو فجر پڑھنے کا عادی ہے. تو پہلے اپنے شوہروں کی اور اپنی بیویوں کی فرائض کی حفاظت کرنی ہے. اللہ تعالیٰ کہتے ہیں غافلوں میں شامل ہونے سے بچیے. جو صرف دو رکعت پڑھ لیتا ہے وہ غافل نہیں ہوتا. اسی طرح گناہوں کی معافی ملتی ہے، دعاؤں کی قبولیت ہے، رات کا قیام دل کا سکون ہے، اور صالحین میں شمولیت ہے، اور پھر سونے جاگنے کے اوقات میں بہتری ہے. وہی اٹھے گا نا رات کو جو وقت پہ سوئے گا. تو آج کل تو ایک نیا فیشن نکل آیا کہ ہم سوتے ہی نہیں رات کو، کیونکہ صبح فجر پڑھ کے ہی سوئیں گے. یہ بھی غیر فطری ہے. پھر وہ جو فجر پڑھی جاتی ہے اللہ کی بنا، سمجھ ہی نہیں آتا کہ پڑھا کیا اور چھوڑا کیا. پھر اس کے فجر کے بعد جاگنا تو ناممکن لگتا ہے. تو یہ اچھا طریقہ نہیں. ہم سبھی جانتے ہیں کہ آج کل راتیں بہت چھوٹی ہیں 2 بجے کی، پھر بھی آپ آج بھی حساب لگا لیں کہ عشاء کی نماز یعنی فرض پڑھتے ہی سو جائیں تو سٹل فجر کا وقت شروع ہونے تک 4 سے 5 گھنٹے ہوتے ہیں. اور جو سوئیں گے 12-1 بجے تو پھر وہ 2 بجے 2:30 بجے تو ان کو اٹھنا مشکل لگے گا نا. تو فوراً سو جائیے. سب محفلیں اور یہ ساری چیزیں یہ بات کی بات ہے. پھر اسی طرح سے آپ دیکھیے ایک اور فائدہ ہوگا قیام اللیل کا، اور وہ کیا ہے کہ بالاسخارہم یستغفرون میں آپ شامل ہوں گے، اور نبی صلی اللہ علیہ وسلم کی مستقل سنت پر عمل ہوگا. ابھی ہم نے سنا کہ آپ غار حرا میں بھی عبادت کے لیے جاگتے تھے جب آپ کے اوپر وحی کی کیفیت ہے. 1 مہینہ تک آپ غار حرا میں رہے. تو ایسے ہی تو نہیں نہ یہ کلام دل پہ اترتا، راتوں کو جا کے بغیر یہ بات ملتی بھی نہیں ہے. اور اسی طرح سے سب سے بڑا ایک جو فائدہ ہمیں مل سکتا ہے کہ رات کو عبادت کریں گے تو ریاکاری سے پاک ہوں گے. کسی کو کیا بتایا، اس وقت کون اسنیپ چیٹس پہ کھولے اور پکچریں بھیجے کہ میں جاگ رہی ہوں. پتہ نہیں یہ بھی کوئی فیشن ہو گیا ہوتا، آئی ڈونٹ نو، لیکن عموماً ایسے وقت میں سبھی آرام کرتے ہیں تو ہم بھی کرتے ہیں. تو پھر کیا دیکھا کہ نہ ماضی کا غم حزن منانا ہے اور نہ مستقبل کی فکریں ہم پالنے ہیں. ماضی گزر چکا، اب واپس نہیں آئے گا. ماضی سے ایک کام لیجئے، اس کو اپنا استاد بنا لے، سبق لے لیجئے اس سے. مستقبل اللہ کے ہاتھ میں دے دیجئے، اور آپ کی فکروں سے آپ کا اور آپ کے بچوں کا مستقبل نہیں بدلے گا. یا پھر مستقبل کے ساتھ ایک اور معاملہ کر لیں، کیا کل کے لیے تیار ہو جائیں. تو ان ساری چیزوں میں ہم نے کیا سیکھا کہ سیاحت ذاتی زندگی کے غم زائل کرتی ہے، تہجد مسائل کا حل ہے، اور قیام اللیل اللہ سے قریب کرتا ہے، اور حزن اور غم سے نجات پانی ہے. اللہ تعالیٰ ہمیں اس کی توفیق عطا فرمائے. اگلا ٹاپک بھی بہت پیارا ہے، آپ کی قیمت کتنی ہے؟ سوچئے ذرا اپنے اوپر لیں. کوئی آپ سے پوچھے آپ کتنے کی ہیں، ہے کوئی قیمت؟ بچہ دنیا میں آتا ہے تو اس وقت بھی اللہ تو کچھ نہیں مانگتا، ہاسپٹلز والے پتہ نہیں کتنا بل دے دے. تو آپ بہت قیمتی ہیں، اور آپ کی قیمت جنت ہے. کیسے؟ آئیے دیکھتے ہیں. شاعر کہتا ہے، جب میرا نفس جو اشیاء کا مالک ہے یہی دنیا سے جانے والا ہے تو پھر کسی چیز کے چلے جانے پر میں کیوں روؤں. لکھیے گا، یعنی جب میں جانے والی ہوں تو میری چیزوں کے جانے پہ میں کیوں روؤں. دنیا اپنے سونے چاندی منصب محلوں اور کوٹھیوں کے باوجود ایک قطرہ آنسو کے برابر بھی نہیں. یعنی ایک قطرہ آنسو کا نہ بہائیے دنیا کی کسی چیز کے جانے پہ. ترمذی کی حدیث میں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، دنیا اور دنیا کی چیزیں رحمت سے دور ہیں سوائے اللہ کے ذکر کے اور متعلقات ذکر کے اور عالم یا طالب علم کے. دنیا تو اصلاً امانت ہے، جیسے کہ لبید کہتا ہے، شاعر عرب کا بڑا معروف، کہتا ہے کہ مال اور رشتہ دار تو سب امانتیں ہیں، ایک دن سب کو لوٹانا پڑے گا. پوچھئے کیا ہم اپنی امانتیں لوٹانے کے لیے تیار ہیں؟ اللہ اکبر. کروڑوں روپے، جائیدادیں، گاڑیاں، یہ سب بندے کی موت میں ایک لمحے کی تاخیر نہیں کرا سکتے. کبھی آپ نے سنا کوئی بہت امیر شخص تھا، پھر اس کی لینڈ کروزر دی تو اس کو 10 سال کی عمر مل گئی. 10 سال تو بڑی دور کی بات ہے، لا یستقدمون، ایک قدم آگے نہیں بڑھ سکتے. حاتم تائی کہتا ہے، تیری قسم مالداری سے آدمی کو ذرا بھی فائدہ نہیں ہوتا، جب سینے میں سانس پھڑ پھڑائے اور دم نکلنے لگے. مطلب یہ تھا کہ اس کو خرچ کر دو، یہ مال تیرے کام نہیں آئے گا، جب سانس اٹکی ہوگی گلے میں تو تمہارا سارا مال بھی دے دیا جائے تو ایک منٹ بھی تمہیں ایکسٹرا نہیں ملے گا. حکما کہتے ہیں، ہر چیز کی ایک معقول قیمت رکھیے، کہ دنیا ما فیہا مومن کی جان کے برابر نہیں. اس کو بھی ذرا سا ہائی لائٹ کریں. ہر چیز کی ایک ورتھ ہوتی ہے. آپ نے جو کپڑے پہنے اس کی بھی قیمت ہے، جو صوفہ ہے وہ بھی قیمت ہے، ہر چیز کی دنیا میں ایک ورتھ ہے نا. پوچھئے آپ کی جان کی ورتھ کیا. یہ دنیا کی زندگی لہو و لعب ہی تو ہے. حسن بصری کہتے ہیں کہ جنت کے علاوہ اپنی قیمت مت لگاؤ، کیونکہ مومن کا نفس قیمتی ہوتا ہے، حالانکہ بعض لوگ اسے بہت سستا بیچ دیتے ہیں. یعنی جنت سے کم کسی چیز پہ اپنے آپ کو مت بیچے. جو لوگ مال ختم ہو جانے، گھر ڈھہ جانے، گاڑی جل جانے وغیرہ پر تو ماتم مچا دیتے ہیں، لیکن اپنے ایمان کی کمزوری، برائیوں، گناہوں اور رب کی نافرمانی پر کوئی غم نہیں کرتے. انہیں جلدی معلوم ہو جائے گا کہ ان کا نوحہ و ماتم بیکار تھا. اسی چیز سے اقدار، موقف اور مشن سے واقفیت اور ناواقفیت کا پتہ چلتا ہے. اور اللہ تعالیٰ تو فرماتے ہیں، بلا شبہ یہ لوگ جلدی ملنے والی دنیا کو چاہتے ہیں اور اپنے پس پشت ایک بڑے دن کو ڈال رہے ہیں. ہم چاہتے ہیں ابھی دنیا میں سب کچھ مل جائے تو آپ کی قیمت جنت ہے. ذرا سوچیں، ہاں، خود کو بندہ کہاں رکھے. سونا چاندی قیمتی سمجھ کے سنبھالتے ہیں نا، تو کیا آپ اپنے آپ کو ضائع کر دیں گے چھوٹی چھوٹی باتوں پہ، جل جل کے، کڑ کے؟ اور یاد رکھیے کہ یہ ڈپریشن کیا ہے، خود کو جلانا. آپ ایک ایسی آگ کی میں سلگ رہے ہیں جیسے وہ اگربتی ہے نا، پتہ نہیں چل رہا ہوتا لیکن وہ جل رہی ہے، اور آخری قطرہ جب اس کا ختم ہوتا ہے تو وہ ختم ہو جاتی ہے. خوشبو دیجیے، اپنی زندگی کو ضائع نہ کریں، اس کو اور زیادہ با مقصد بنائیں. آپ لوگوں کو جو فائدہ دے سکتے ہیں اس کو دیجیے، جو فائدہ لے سکتے ہیں اس زندگی سے، اس وقت سے، وہ لیجیے. اگر آپ جنت کے 10ویں مقام تک پہنچ چکے ہیں اللہ کے حکم سے، تو 11ویں کی طلب کیجیے. 11 میں تو 12ویں پہ چلیے، پھر آگے چلیے. سورہ توبہ کی آیت 111، ان اللہ حشترا من المومنین انفسہم و اموالہم بئن لہم الجنہ. حقیقت یہ ہے کہ اللہ نے مومنوں سے ان کے نفس اور ان کے مال جنت کے بدلے خرید لیے. تو آپ اور میں تو بکے ہوئے ہیں، پھر ہم لوگوں کے ہاتھوں میں خود کو کیوں بیچیں؟ اور ترمذی کی روایت بھی لے لیجئے، سن کے دل چاہتا ہے کہ اس دنیا سے ایک چھلانگ لگا کے آگے پہنچ جائے. اور روایت ہے یہ 186، آپ نے فرمایا، جنت میں موتی کا ایک لمبا چوڑا خیمہ ہے جس کی چوڑائی 60 میل ہے. اس کے ہر گوشے میں مومن کے گھر والے ہوں گے، مومن ان پر گھومے گا تو اندرونی یعنی ایک دوسرے کو نہیں دیکھے گا. ضرورت ہے اس بات کی کہ ہم اپنی اوقات کو دیکھیں. ہم اپنے آپ کو دیکھیں تو صحیح، تو زندگی کو ضائع نہ کیجئے. اور آپ دیکھیے کہ کائنات پہ غور و فکر یہ بہت ضروری ہے، اس کے بغیر زندگی میں چین سکون نہیں آئے گا، خوشی نہیں ملے گی. آپ اپنے آپ کو جتنا مرضی سجا لیں، سنوار لیں، کیا ہر دن ہماری طاقت کم نہیں ہو رہی؟ حسن کم نہیں ہو رہا؟ نگاہ کم نہیں ہو رہی؟ چلنا پھرنا کم نہیں ہو رہا؟ تو ہم تو جنت سے پہلے ہی بک گئے. جیسے کوئی جا کر بازار میں پہلی دکان سے بیکار چیزیں خرید لے اور پیسے ختم ہو جائیں، اور اگلی دکان پہ جائے تو اس سے سستی، اس سے اچھی، اور وہ چیز جو لینے نکلے تھے وہ ملے. حسرت ہے، حیرت ہے ان لوگوں پہ، کیسے دن رات اللہ تعالیٰ ہمیں دکھا رہا ہے اور ہم اس چیز کو محسوس نہیں کر پاتے. تو اپنے آپ کو سستا نہ بیچیں. किसी की जरूरत नहीं आपकी कीमत कम करने की। आखिरी दम तक काम करते रहिए, अपने मकसद से जुड़े रहिए, आपको दुनिया कभी सस्ता नहीं करेगी। और हदीस दोबारा जरा सा कंटिन्यू करती हूँ। फरमाए, जन्नत में मोती का एक लंबा चौड़ा खेमा है जिसकी चौड़ाई 60 मील है। इसके हर गोशे में मोमिन के घर वाले होंगे। मोमिन इन पर घूमेगा तो अंदरूनी यानी एक दूसरे को नहीं देख सकेगा। अल्लाह अकबर कबीरा। पूरे मोती का एक घर यानी अंदर ही घर है, कोई जोड़ दीवारें और वहां कोई इस तरह की बैरियर्स नहीं होंगी। हसन बसरी का कॉल, जन्नत के अलावा अपनी कीमत मत लगाओ क्योंकि मोमिन का नफ्स कीमती है। और हम तो बात बात पे रोते हैं। अपनी सेहत का भी ख्याल रखें। सेहत अल्लाह का एक तोहफा है, एक नेमत है। अगर आपने इस नेमत की कदर ना की तो यकीन कीजिए कि आप कल वहां महरूम रह जाएंगे, कमजोर होंगे। ना किसी के सामने रोएं, ना अपने आप को थोड़ दिला करें, ना कमजोर करें, ना सस्ता करें। जो लोग अपनी कीमत खुद नहीं लगाते, लोग तो उनको ठोकरों में डाल देते। तो जब इंसान जिंदगी को बेमकसद तरीके से गुजारता है तो उसके अंदर ही तो ये कुछ होता है। तो फिर क्या करें? जन्नत में ले जाने वाले काम कीजिए, ये है जरूरी। और वो क्या है? सबको पता, कोई नई बात नहीं, यानी ईमान बिल्ला, इताते रसूल, अमल साले और जान और माल से जिहाद। ये पहली तीन तो हम सबको कल्चरली भी पता है, लेकिन जान और माल से जिहाद नहीं पता। कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह ताला फरमाता है, यानी हदीस कुदसी है ये, मैंने अपने नेक बंदों के लिए वो चीजें तैयार कर रखी हैं जिन्हें किसी आंख ने ना देखा और किसी कान ने ना सुना और ना ही किसी इंसान के दिल में इनका गुमान और वहम पैदा हुआ। अल्लाह की नेमतों से वाकफियत और आगाही तो अलग रही, इनका किसी को गुमान और वहम भी पैदा नहीं हुआ। फिर आपने इस आयत की तिलावत की, फला तालम नफ्सुम मा उख्फिया लहुम मिन कुर्रति आयुन जज़ाअ बिमा कानू यअमलून, यानी कोई नफ्स नहीं जानता कि उसकी आंखों की ठंडक के लिए अल्लाह ने क्या तैयार किया। बदला है उनकी कमाइयों का जो वो करते थे। फिर एक चीज और जहन में रखिएगा कि अपने आप को हम तैयार करें इन सारी चीज़ों में और सोचते जाएं कि आप और मैं कहाँ खड़े हैं। और अल्लाह ताला से ये दुआ करते हैं कि वो आपके मेरे लिए सारी चीज़ों को आसान करें। नेक्स्ट टिप क्या है? हकीकी मोहब्बत किसकी होती है? वल्लज़ीना आमनू अशद्दु हुब्बल लिल्लाह, अल्लाह ताला के वलियों और प्यारों में से बनने की कोशिश करो ताकि तुम्हें खुशी मिले। सबसे बड़ा खुश नसीब वो है जल्ला की मोहब्बत को अपना सबसे बड़ा मकसद और गायते उला बना ले। उला कहते हैं फर्स्ट वन, फर्स्ट प्रायोरिटी बना ले। इसी को अल्लाह ने लतीफ ताबीर में यूं कहा कि अल्लाह इनसे मोहब्बत करता है और वो अल्लाह से मोहब्बत करते हैं। अल्लाह हमें ऐसे ही लोगों में शामिल कर लें कि हम दोनों मोहब्बतों के मुस्तहक हो जाएं। बस कहते हैं कि इस आयत में युहिब्बू ना हो ताज्जुब खेस नहीं, ताज्जुब खेस तो युहिब्बुहुम है। सूरत माईदा की आयत है कि असल में अल्लाह को वो लोग मतलूब हैं कि जो हकीकत में अल्लाह से मोहब्बत करते हों, क्योंकि इसने पैदा भी किया, रिस्क भी दिया, इनको राख दिखाई, सब कुछ दिया भी, फिर मोहब्बत भी करता है। फरमाया, कह दो अगर तुम अल्लाह से मोहब्बत रखते हो तो मेरी इताअत करो, अल्लाह तुमसे मोहब्बत करेगा। देखिए कि हजरत अली रजी अल्लाह अन्हो की तारीफ में जुबान रिसालत से क्या निकला। जिसने इनके सर पर फख्र का ताज रख दिया, क्या कहा? ये वो आदमी है जो अल्लाह और रसूल से मोहब्बत करता है, तो अल्लाह रसूल इससे मोहब्बत करते हैं। कभी ये जुमले हमारे लिए भी कोई गवाही दे दे क़यामत के दिन। एक साहबी को कुल हुवल्लाहु अहद इतनी पसंद थी, माज बिन माज इनका नाम था, कि हर रकत में इसे दोहराते, इसे पढ़कर बेखुद होते और जुबान से दोहराते, दिल को आराम देते, इनका वजदान उससे हरकत में रहता। इनकी कैफियत देखकर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम्हारी सूरह से मोहब्बत ने तुम्हें जन्नत में दाखिल कर दिया। एक आलिम के हालात पढ़ते हुए दो मिसरे इनको मिले और कहते हैं कि मुझे ये बहुत अच्छे लगे। और वो क्या थे? जब लोगों को लैला और सलमा की मोहब्बत ही पागल बना डालती है तो वाशिक क्या ना करेगा जिसका दिल महबूब हकीकी यानी अल्लाह ताला की याद में यानी अल्लाह में अटका हुआ हो। यहूद और नसारा कहते हैं, हम अल्लाह के बेटे और उसके चहीते हैं, कहो फिर वो तुम्हें क्यों अज़ाब देता है तुम्हारे गुनाहों की पादाश में। लैला के दीवाने कैस को एक औरत की मोहब्बत ने मार डाला। قارون کو مال کی محبت لے ڈوبی، فرعون منصب کی چاہت میں مارا گیا، لیکن حمزہ، حنزلہ اور جعفر اللہ رسول کی محبت میں قتل ہوئے۔ دونوں موتوں میں کتنا فرق ہے، ببین تفاوت را از کجا تا کجاست۔ تو کیا پتہ چلا آپ کو مجھے کہ سچی محبت اللہ کی ہے، اور اسی محبت کو پانے کی کوشش کرنی ہے۔ چند سیکنڈ کے لیے سوچیں، ایک ہلکا سا ذہنی وقفہ لیں اور اپنے لیے سوچیں، مجھے اللہ سے کتنی محبت ہے۔ آپ اور میں واقعی دیکھیں اس کو اگر، تو کیا ہماری زندگی میں اللہ کی محبت کی شیرینی ہے؟ بھی نمازیں پڑھ کے بھی کبھی کبھی ہمیں ٹیسٹ نہیں آتا اللہ کی محبت کا۔ اور ایک رپورٹ ہے کہ امریکہ میں ہر سال 300 پولیس والے خودکشی کر لیتے ہیں، جن میں 10 تو صرف نیو یارک میں کرتے ہیں، جبکہ 1987 سے وہاں خودکشی کا گراف بڑھتا جا رہا ہے۔ افسران اس صورتحال سے پریشان ہیں۔ پولیس کی قومی یونین نے اس کے اسباب کی تحقیق کی تو پتہ چلا، ذرا سا سنیے گا، بڑی اہم بات ہے، کیا پتہ چلا کہ ان کی خودکشی کا سب سے بڑا سبب دائمی اعصابی بے چینی، یعنی مسکولر کیلیجے کے ریلیف نہ ہونا اور ان کا ٹینس رہنا تھا۔ کہ ان کو بحرانوں میں تو ثابت قدمی کی ٹریننگ دی جاتی ہے، جبکہ جرائم کا گراف بڑھتا ہی جا رہا ہے، لیکن مجرموں کے ساتھ نبرد آزمائی میں بہت سی مشکلات پیدا ہوتی ہیں، بچوں، بوڑھوں اور عورتوں کی لاشیں دیکھنی پڑتی ہیں۔ دوسرا سبب یہ ہے کہ ان کے پاس ہمیشہ اسلحہ رہتا ہے، جس سے ان کا خودکشی کرنا آسان ہو جاتا ہے۔ کیونکہ تحقیق سے بھی یہ بات سامنے آتی ہے کہ 100 میں سے 80 کیسوں میں، یعنی آؤٹ آف 180 کیسز میں خودکشی اپنے ہی ہتھیار سے کی گئی۔ ایک بار تو لگاتار 3 دنوں تک پولیس افسران نے اپنے میرین ریوالور سے خودکشی کی، 3 دنوں میں 3 افسران مر گئے۔ تو پھر جب دل اللہ کی محبت سے خالی ہوں تو ایسا ہی ہوگا۔ تو کیا سیکھا ہم نے؟ حقیقی محبت صرف اور صرف اللہ سے۔ چلے لکھیے پھر۔ پہلی بات ہے کہ اللہ کی خالص محبت ملے گی، پیور لو، آرگینک ورشپ، پھر اس کی ناراضگی کا ڈر چمٹ جائے گا آپ کو۔ پھر تیسری چیز، اس کی خوشنودی کو پانے کی آپ اٹ موسٹ کوشش کر دیں گے کہ رب راضی تو جگ راضی۔ چوتھی چیز کیا ہوگی؟ تقدیر پہ راضی ہو جائیں گے کہ میرے رب نے لکھی ہے میری تقدیر۔ اور پھر اگلی بات جو سب سے مشکل ہے آج، لیکن اللہ کی محبت اس کو آسان کرتی ہے، وہ کیا؟ آپ حقوق العباد کی ادائیگی میں جت جائیں گے، اللہ کے بندوں سے بھی پیار اللہ کے لیے کریں گے۔ اور یہ آیت سورۃ مائدہ کی 54 تھی کہ یا ایھا الذین آمنوا من یرتد منکم عن دینہ فسوف یأتی اللہ بقوم یحبہم ویحبونہ، کہ اگر تمہیں اپنا دین نہیں اچھا لگتا یا اللہ کے طریقے اچھے نہیں لگتے تو نکل جاؤ، چھوڑ دو، اللہ ایسے لوگ لے آئے گا جو اللہ کو محبوب ہوں گے اور اللہ ان کو محبوب ہوگا۔ پھر اسی طرح ہم نے قیس اور لیلہ کے بارے میں دیکھا، قارون کی محبت مال سے تھی، فرعون کو منصب سے محبت تھی، آپ کو مجھے سچی محبت ہوگی تو صحابہ کرام اور اللہ کے نبی کی طرح اللہ سے ہوگی، پھر جان کے نذرانے پیش کرنا بھی مشکل نہیں لگے گا۔ اللہ تعالی ہمیں عملی محبت کی توفیق عطا فرمائے۔ اور پھر اینڈ پہ دیکھا کہ امریکہ میں پولیس مین زیادہ خودکشی کیوں کرتے ہیں؟ 2 وجوہات ہیں، مستقل کرائمز دیکھنا، مستقل لوگوں کو مرتے کٹتے دیکھنا، اور دوسری بات ہے کہ ہتھیار ہاتھ میں ہوتا ہے تو غصے میں بھی کر لیتے ہوں گے۔ اللہ تعالیٰ آسان فرمائے۔ سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک۔